اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الحمد للہ رب العالمین بارئ الخلائق اجمعین ثم الصلاة والسلام على اشرف الانبیاء والمرسلین حبیب قلوب العالمین ابی القاسم محمد وعلى آله الطيبين الطاهرين المعصومين المظلومين لا سيما بقية الله في الأرضين روحي وأرواح العالمين لتراب مقتمه الفداء أما بعد فقد قال الله تبارك وتعالى في كتابه المجيد وفرقانه الحميد بسم الله الرحمن الرحيم وجعلناهم أئمة يهدون بأمرنا وأوحينا إليهم فعل الخيرات وإقام الصلاة وإيتاء الزكاة وكانوا لنا عابدين درود پڑھے محمد وآل محمد پر ایک دفعہ دوبارہ باآواز بلند درود پڑھے محمد وآل محمد سلسلہ گفتگو کی آج ساتویں مجلس عنوان آپ کی خدمت میں عرض کیا کہ معرفت امامت اور اس کی اہمیت کو بیان کیا کہ کیوں ضروری ہے کہ انسان اس نظام امامت کو سمجھے نظام حکومت کو سمجھے. کل کی مجلس میں آپ کی خدمت میں عرض کیا کہ تمام انبیاء کو پروردگار نے منع فرمایا کہ دیکھو تمہیں جب بھی اجر رسالت کا کہا جائے اجر رسالت کا پوچھا جائے تو تم نے یہی کہنا ہے ان اجریہ الا علی رب العالمین. سورہ شعراء کے اندر آپ کی خدمت میں عرض کیا کہ پروردگار نے پانچ مرتبہ اس آیت کا تکرار کیا. ہر نبی کو باری باری کہا کہ دیکھو اگر کوئی کہے کہ تمہیں اجر رسالت چاہیے ہے یا تم اجر رسالت تقاضا نہ کرنا. جبکہ سورہ شعراء میں اللہ تعالیٰ اپنے حبیب کو خود سے حکم دیتا ہے, خود سے کہتا ہے قل اے رسول آپ کہہ دیجئے لا اسألکم علیہ اجرن کہ میں تم لوگوں سے اجر رسالت کو نہیں مانگتا الا المودت فی القربہ مگر کہ میری قربہ کی آ کر محبت کرو, میری قربہ سے تم لوگ الفت رکھو, ان سے مودت کرو, ان سے محبت کرو. کل آپ کی خدمت میں عرض کیا کہ یہاں پر مودت سے مراد عطا ہے, یعنی جب انسان کسی سے محبت کرتا ہے تو وہاں پر ممکن ہے کہ عطا نہ ہو صرف اظہار ہو, لیکن جہاں پر انسان مودت کرتا ہے وہاں پر ضروری ہے تقاضا نہ ہو عطا ہو. جہاں پر بھی تقاضا نہیں ہوگا عطا ہی عطا ہوگی, وہاں پر مودت ہوگی. خداوند عالم نے معصومین کو ہمارے درمیان ہادی بنا کر حاکم بنا کر ایک نظام کے ساتھ کہ جو نظام اطاعت ہے اور دائرہ اطاعت بھی وہی کہ جو دائرہ اطاعت رسول خدا ہے, دائرہ اطاعت رسول خدا بھی وہی کہ جو دائرہ اطاعت پروردگار ہے. پس امام علیہ السلام کی اطاعت, امام علیہ السلام کو عطا کرنا, امام علیہ السلام کو دینا, امام علیہ السلام کی نصرت کرنا, امام علیہ السلام کے اہداف کو سمجھتے ہوئے ان اہداف میں ان کے مددگار بن جانا, یہی مودت ہے, یہی اطاعت ہے. اسی کو مودت کہیں گے, اسی کو اطاعت کہیں گے. ظاہری بات ہے کہ جب پورا معاشرہ ہی فاسد ہو, پورا معاشرہ ہی خراب ہو, پورا معاشرہ ہی امامت سے منصرف ہو گیا ہو, لیکن اسی معاشرے کے اندر بعض ایسے افراد کا وجود کہ جو باقیوں کو بھی معصوم کی طرف لے جائیں, جو معصوم کی طرف ہدایت کریں, کیسے کہ جو امام صادق علیہ الصلوۃ والسلام فرماتے ہیں درود پڑھے محمد وآل محمد پہ. معصوم کیا فرماتے ہیں کہ دیکھو اے میرے شیعو, اے میرے چاہنے والو, اے میرے سے محبت کرنے والو, اے میری محبت کا دم بھرنے والو, کونو لنا زینن ولا تکونو علینا شینن, دیکھو ہمارے لیے باعث زینت بننا, ہمارے لیے باعث زینت بننا, باعث ننگوہار مت بننا. چھٹے امام کے اس قول کے مطابق جب بھی انسان اس دائرہ اطاعت میں داخل ہوتا ہے مودت کے ساتھ, جیسے ہی انسان, جیسے ہی اہل بیت علیہ السلام کے ماننے والے, توجہ سے سنیے گا, جیسے ہی اہل بیت
علیہ السلام کے ماننے والے، ان سے محبت کرنے والے دائرہ اطاعت امامت میں مودت کے ساتھ داخل ہوتا ہے، پروردگار اس کو باعث زینت بنا دیتا ہے۔ جیسے ہی پروردگار اس کو باعث زینت بناتا ہے، ساتھ ہی اس کی پیروی کرتے ہوئے بہت سارے لوگ دائرہ امامت میں داخل ہوتے ہیں۔ اب جو امام علیہ السلام کو خداوند عالم نے ہدف دیا، اب جو خداوند عالم نے معصوم کو ہدف دیا کہ دیکھو آپ کے مبعوث ہونے کا مقصد یہ ہے کہ اس کائنات میں عدل و انصاف بپا ہو جائے، آپ کے اس کائنات میں وجود کا مقصد یہ ہے کہ اس کائنات میں سب کے سب ہدایت پا جائیں۔ اب جب میں معصوم کی اطاعت کرتے ہوئے باعث زینت بن گیا اور مجھے دیکھتے ہوئے بہت سارے لوگ ہدایت پا گئے، اسی ہدایت پانے کو معصوم کی نصرت کہتے ہیں۔ یہی امام کی نصرت ہو گئی۔ بس ضروری ہے کہ انسان اس نظام امامت کو سمجھے، نہیں تو وہ جو پروردگار قرآن کے اندر بہت ساری اور آیات ان کے لیے کہ جو امامت سے دور ہو گئے، کہیں ایسا نہ ہو کہ ان میں شمار، کہیں ایسا نہ ہو کہ چھٹے امام کی روایت کے مطابق ولا تکونوا علینا شہینا، کہیں ایسا نہ ہو کہ تم ہمارے لیے ننگو آر بن جاؤ، کہیں ایسا نہ ہو کہ تم ہمارے لیے پریشانی کا باعث بن جاؤ۔ ابھی دیکھیں معاشرے میں کس قدر مسائل، کس قدر مشکلات، کس قدر تفرقہ، کس قدر معصوم کے نام کو لے کر معصوم ہی کے اوپر وہاں، معصوم ہی کی اہانت، الیعوذ باللہ من ذالک، ایسے کلمات کا جاری کرنا، ایسے طریقے سے معصوم کا ذکر کرنا کہ جس میں معصوم کی اہانت ہو، ایسے طریقے سے معصوم کی مدح کرنا کہ جس میں مدح نہ ہو، ایسے ذریعے سے، ایسے طریقوں سے آیات کی تاویل کرنا کہ جس سے میرے مولا خوش نہ ہو۔ امام علیہ السلام خود کو کہیں کہ میں خدا کا بندہ، اور خداوند عالم کہے کہ جو میرا عبد بن گیا وہی انسان کامل، اور دیکھو اگر تمہیں اس کمال کو پہنچانا ہے تو علی کی طرح کے عبد بن جاؤ، جیسے امیر المومنین کہتے چلے جائیں ویسے ہوتے چلے جاؤ۔ اگر تم ویسے ہوتے چلے گئے وحدہ لا شریک کی اس بارگاہ میں، تم نے اپنی سجدے، اپنی پیشانی کو سجدے میں رکھ دیا، وہیں پر جیسے ہی سجدے میں رکھا پروردگار نے کمال عطا کیا، خداوند عالم نے اپنے قریب کر لیا۔ ولا تکونوا علینا شینا، ہمارے لیے ننگو آر مت بننا۔ بس ضروری کیا ہوا، نظام امامت کو سمجھتے ہوئے، اہداف نظام امامت کو سمجھتے ہوئے انسان آگے بڑھے اور کونوا مع صادقین کا مصداق بن جائے۔ کہیں ایسا نہ ہو کہ انسان اس سورہ احزاب کی آیت کو لے بھی لے لیکن صادقین کے ساتھ نہ ہو سکے۔ توجہ سے سنیے، ایک دفعہ درود پڑھیں محمد والے محمد پہ۔ خداوند عالم، سورہ احزاب میں پروردگار فرماتا ہے یا ایھا الذین آمنوا، خطاب کس سے ہے؟ ایمان والوں سے۔ اتقوا اللہ، دیکھو تم لوگ خداوند عالم کا تقوی اختیار کر لو، اور ساتھ کیا کرو، وکونو مع صادقین، اور صادقین کے ساتھ ہو جاؤ۔ ایک دفعہ درود پڑھیں محمد والے محمد پہ۔ یا ایھا الذین آمنوا اتقوا اللہ، اے ایمان والو اللہ کا تقوی اختیار کرو، وکونو مع صادقین، اور صادقین کے ساتھ ہو جا۔ تمام مفسرین نے لکھا ہے کہ یہاں پر صادقین سے مراد محمد والے محمد ہیں۔ تمام مفسرین لکھتے ہیں کہ یہاں پر صادقین سے مراد وہی ہیں کہ جن کو خداوند عالم سچا خلق کرتا ہے۔ تمام مفسرین لکھتے ہیں کہ یہاں پر صادقین سے مراد تمام ہمارے شیعہ مفسرین، اور بعض اہل سنت کے مفسرین بھی لکھتے ہیں کہ یہ وہ صادقین ہیں کہ جن کو، توجہ سے جملہ سنیے گا، کہ جن کو پروردگار نے جھوٹ بولنے پر صلاحیت دی ہے لیکن اس کے باوجود چونکہ حقیقت کذب کو جانتے ہیں اس لیے کبھی اس معصیت کے قریب نہیں ہوئے۔ ایسا نہیں ہے کہ پروردگار نے, توجہ سے سنیے گا, ایسا نہیں ہے کہ پروردگار نے کذب کے اوپر صلاحیت نہیں دی. اگر یہ کہہ دیا جائے کہ خداوند عالم نے امیر المومنین کو ایسا خلق کیا ہے کہ جو معصیت پر قدرت ہی نہیں رکھتا, کہ جو گناہ پر قدرت ہی نہیں رکھتا, تو امیر المومنین کی فضیلت کیا؟ وہ تو اپنے ہر عمل میں مجبور, بھائی وہ تو اپنے ہر عمل میں مجبور ہو گئے نا. میں کہتا ہوں کہ امیر المومنین اگر مجبور ہیں, امیر المومنین کوئی معصیت انجام نہیں دے سکتے, خداوند عالم نے ان کو ایسا ہی خلق کیا ہے, ان میں ملکہ ہی نہیں رکھا, تو اس کا مطلب مولا مجبور. اگر مولا صرف نیکی کرنے پر مجبور ہے کہ جس طرح فرشتے لا یعصون ما امرهم اللہ, بہت تحقیق بحث ہے, توجہ سے سنیے گا, لا یعصون ما امرهم اللہ, ملائکہ کے بارے میں پروردگار کہتا ہے کہ جو میں حکم دیتا ہوں وہی وہ انجام دیتے ہیں, جیسے میں کہتا ہوں وہی وہ انجام دیتے ہیں. بعض ملائکہ کو میں نے رکوع کی حالت میں خلق کیا, وہ جب تک کائنات ہے تب تک رکوع کی حالت میں, جن کو سجدے کی حالت میں خلق کیا وہ سجدے کی حالت میں, جن کو قیام کے لیے خلق کیا قیام میں, حضرت جبرائیل کو وحی اتارنے کے لیے خلق کیا وہ وحی اتارنے کے لیے, ملک الموت والا کام حضرت جبرائیل نہیں کر سکتے, حضرت میکائیل والا کام حضرت عزرائیل نہیں کر سکتے. جیسا پروردگار نے خلق کیا ویسے, ان میں کسی قسم کی کوئی ترقی نہیں ہے, صلاحیت نہیں ہے, جس کی وجہ سے جیسا پروردگار نے کہا ابھی وہ معصیت نہیں کر سکتے. اگر میں یہ کہوں کہ بھئی حضرت جبرائیل وحی لے کر آئے, کیا فضیلت, بھئی خداوند عالم نے ان کو اسی مرتبے پر خلق کیا, اگر صلاحیت دی ہوتی, اگر پروردگار صلاحیت دیتا کہ تم خدا کا انکار کر سکتے ہو, منع کر سکتے ہو پروردگار کو کہ بھئی آپ میں اس دفعہ, آپ نے کہا اس دفعہ میں لوہے محفوظ سے قلب پیغمبر کے اوپر یہ وحی کو نازل نہیں کروں گا, حساس موضوع ہے توجہ سے سنیے گا. اسی موضوع کو لے کر تقصیر کی جا رہی اہل بیت کے حق میں, اسی موضوع کو لے کر امام علیہ السلام کے معصومین علیہ السلام کے اس عزت کو, اس شان کو کہ جس مرتبے پہ پروردگار نے ان کو خلق کیا, گھٹایا جا رہا اور کہا یہ جا رہا کہ ہم سے بڑا بہترین محبت کرنے والا کوئی نہیں. ولا تکونوا علینا شیئا, ہمارے لیے ننگو اور مت بنو, دوسروں کی زبانوں میں کلمات مت پکڑاؤ کہ جو ہمارے بارے میں کہہ سکیں کہ دیکھو یہ اس کا شیعہ کیسا ہے, یہ کیسی بات کرتا ہے. بھائی جس طرح کا فرشتوں کو خلق کیا پروردگار نے, فرشتے ویسے, ابھی فرشتوں میں کسی قسم کے تغیر اور تبدل کی گنجائش نہیں ہے. خداوند عالم نے معصومین کو اس کائنات میں لباس بشریت میں بھیجا, انسان کامل بنا کر بھیجا, امام بنا کر بھیجا, لیکن خدا نے ان کو معصیت کی حقیقت سے آگاہ کر دیا. جہاں پر خداوند عالم فرماتا ہے انما یرید اللہ لیذھب عنکم الرجس, کہ اللہ تعالیٰ کا ارادہ یہ ہے کہ آپ اہل بیت کو رجس سے دور کر دیں کہ جس طرح سے دور کرنے کا حق ہے, ویطہرکم تطہیرہ, اور اس طرح سے پاک کر دیں جس طرح سے پاک کرنے کا حق ہے. خداوند عالم نے معصوم کو پاک کیسے کیا؟ خداوند عالم نے حقائق حقیقت کذب کو, حقیقت معصیت کو معصوم کے لیے آگاہ کر دیا. اس کی مثال اسی طرح سے کہ ایک چھوٹا بچہ جب ہوتا ہے تو اس کو نہیں معلوم کہ اگر میں آگ میں ہاتھ ڈالوں گا تو جل جائے گا, لیکن اگر اس کو یہ بتلا دیا جائے کہ اگر تم نے ہاتھ آگ میں ڈالا تو تمہارا ہاتھ جل جائے گا, یا پھر وہ اس سن کو پہنچ جائے, اس مرتبے کو پہنچ جائے کہ اس کو پتا ہو کہ اگر میں نے ابھی ہاتھ ڈالا تو ہاتھ جل جائے گا, جب اس کو حقیقت نار کا علم ہو جائے تو کبھی بھی اپنے ہاتھ کو آگ کے قریب نہیں کرے گا. پروردگار نے معصوم کو ایسے عصمت عطا کی ہے کہ تمام حقائق پر مطلع کر دیا, تمام حقائق پر مطلع کر دیا. جب تمام حقائق پر مطلع کر دیا اب معصوم اپنے اختیار کے ساتھ چونکہ حقیقت کو جانتے ہیں نزدیک نہیں ہوتے، اسی لیے پروردگار ان کو عصمت اور تطہیر عطا کر کے انسانوں کے درمیان ہدایت کا کام دے دیتا ہے. اسی لیے
مومن سے تماس ہے، مہربانی فرما کر آگے تشریف لے آئے. محمد وال محمد صلوات اللہ. سب سے درخواست ہے ایک ایک قدم آگے آتے جائیں تاکہ بعد میں آنے والوں کو بھی جگہ مل سکے. برائے خشوع محمد وال محمد صلوات.
توجہ کیا آپ نے؟ پس اہل بیت رحم السلام نظام امامت میں جو امام ہے وہ اپنے مقتدی کو، اپنے چاہنے والوں کو حقیقت سے آگاہ کرتا ہے. اسی وجہ سے امام حسین علیہ السلام جب خطبات دیتے آتے ہیں، جب مکہ سے کربلا آئے، ان حقائق سے آگاہ کرتے آئے کہ دیکھو اگر تم میرے راستے پر آ گئے اور مجھ پر جان دینے میں کامیاب ہو گئے تو سمجھ لو کہ پروردگار نے تمہارے لیے جنت کو لکھ دیا. معصوم حقائق سے اپنے چاہنے والوں کو آگاہ کرتے ہیں. جیسے جیسے انسان اس حقیقت سے آگاہ ہوتا چلا جاتا ہے ویسے ویسے معصوم کے اس نظام امامت کو سمجھتے ہوئے ویسے عمل انجام دیتا ہے جیسے معصوم چاہتے ہیں. اگر حقیقت سے آگاہ نہ ہو، دیکھیں خداوند عالم کیا فرماتا ہے اس آیت میں، یا ایھا الذین آمنوا اتقوا اللہ، ایمان والو اللہ تعالیٰ کا تقوی اختیار کرو، وکونوا مع الصادقین، اور صادقین کے ساتھ ہو جاؤ. جب کہا صادق تو یہ صدق کا اپوزٹ کیا ہے؟ الٹا کیا ہے؟ کذب. سچ کا الٹا کیا؟ مقابل میں کیا؟ جھوٹ. اسی طرح سے جب عربی میں کہیں گے صدق تو اس کے مقابلے میں کیا ہوا؟ کذب. پس ہم لوگ صدق کو کذب کے ذریعے سے بھی سمجھ سکتے ہیں. جب صدق کی تعریف کرتے ہیں تو علماء کہتے ہیں کہ صدق سے مراد، سچ سے مراد مطابقت با واقع ہے. توجہ سے سنیے گا، یعنی کل امر یطابق الواقع فہوا صدق. یہ تعریف کر دی کہ جو شے بھی، جو کلمہ بھی واقع کے ساتھ، نفس الامر کے ساتھ، حقیقت کے ساتھ مطابقت رکھتا ہوگا وہ صدق ہوگا. آپ کمرے میں بیٹھے ہیں، کمرے میں بیٹھ کر آپ نے مجھے کہا مولانا باہر بارش ہو رہی ہے. میں نے جیسے ہی کھڑکی کھولی باہر نفس الامر میں دیکھا، باہر واقع میں دیکھا، جیسے ہی واقع میں دیکھا میں نے ساتھ ہی آپ کا کہہ دیا کہ یہ صادق ہے، میں نے ساتھ ہی کہا یہ سچا. اگر کوئی ایسا کلام کہ جو مطابقت با واقع نہ رکھتا ہو، توجہ سے جملوں پہ غور کریے گا، جو واقع کے ساتھ، نفس الامر کے ساتھ، حقیقت خارجی کے ساتھ، آپ کے قول کے اس منطوق کے اس مقولے کے ساتھ کہ جو باہر آپ نے اس کو بیان کیا، اس کے ساتھ مطابقت نہ رکھتا ہو اس کو کہیں گے کذب، اس کو کہیں گے جھوٹ. مجھے کسی نے کہا کہ مولانا باہر بارش ہو رہی ہے، میں نے جیسے کھڑکی کھول کے دیکھا باہر دھوپ. چونکہ اس کا قول واقع یا نفس الامر کے ساتھ مطابقت نہیں رکھتا، ساتھ ہی میں اس کے قول کو متصف کروں گا کس شے سے؟ کذب سے. میں کہوں گا یہ جو تم نے جملہ بولا ہے یہ جھوٹ، یہ جو تم نے جملہ بولا ہے یہ غلط ہے. بس جب بھی کوئی مطابقت با واقع رکھے اس کا مطلب صدق. اگر اس کو عرفا کی زبان میں کہا جائے تو کہتے ہیں کہ جو بھی صدق ہے وہی حق. عرفا کہتے ہیں کہ صدق سے مراد حق، کذب سے مراد باطل. چونکہ اس نے کہا کہ باہر بارش ہے اور تم نے نفس الامر میں دیکھا باہر بارش تھی پس حق، اس نے کہا تم نے دیکھا نہیں تھا باطل. صدق کو جاننے کے لیے دو چیزیں ضروری، ایک نفس الامر کے ساتھ مطابقت، दूसरा एतकाद सूरह मुनाफिकून की पहली आयत में परवरदिगार फरमाता है इदा जाअकल मुनाफिकून कालू नशहदो इन्नका लरसूलुल्लाह, अगर तुम्हारे पास ए रसूल मुनाफिकीन आए और आकर कहें कि हम शहादत देते हैं कि आप अल्लाह के रसूल हैं, हमने शहादत दी कि आप अल्लाह के रसूल हैं, वल्लाहु यालमो इन्नका लरसूलो, अल्लाह ताला जानता है, सूरह मुनाफिकून की पहली आयत, अल्लाह ताला जानता है कि आप अल्लाह के रसूल हैं, इन्नल मुनाफिकीन लकाज़िबून, साथ ही परवरदिगार आयत में कहता है कि ये जो मुनाफिक हैं ये झूठे हैं। अब जब मुनाफिकों ने आकर ये कहा कि हम शहादत देते हैं कि आप अल्लाह के रसूल हैं, नफ्सुल अमर में तो मुताबिकत बवाके, नफ्सुल अमर में मुताबिकत बवाके, उन्होंने जो कॉल कहा कि आपका आपकी हम शहादत देते हैं कि आप अल्लाह के रसूल, और वाकई वो अल्लाह के रसूल, लेकिन एतकाद ऐसा नहीं है कि वो अल्लाह के रसूल हैं, बस जब एतकाद न हो चाहे मुताबिकत बवाके भी रखता हो, अल्लाह ताला कहता है ये सिद्क नहीं है, ये झूठ है। अगर इंसान सिर्फ आकर ये कहता चला जाए कि भाई मैं शहादत देता हूं आप अल्लाह के रसूल, लेकिन एतकाद न रखता हो, अल्लाह ताला कहता है कि खुदा जानता है कि तुम अल्लाह के रसूल, लेकिन ये मुनाफिक झूठे हैं, ये अफराद झूठे हैं कि जिन्होंने आपकी शहादत दी नफ्सुल अमर में ठीक, मुताबिकत बवाके चूंकि एतकाद नहीं रखते, इस वजह से अल्लाह ताला उनको किज़्ब कहता है, कहता है तुमने झूठ बोला। हर वो शख्स, जुमला सुनिए, हर वो शख्स के जो अमीरुल मोमिनीन की विलायत का दम भर दे, कहे मौला आप अल्लाह के वली, अल्लाह जानता है कि अली अल्लाह के वली हैं, अगर ये एतकाद रखता हो तो सादिक, न रखता हो तो काज़िब, दुरूद पड़े मोहम्मद वाले मोहम्मद पे। तो पता ये चला कि ये दो चीजें जरूरी, अगर मुताबिकत बवाके रखता भी हो, नफ्सुल अमर में मौजूद भी हो, उस कॉल की तत्बीक भी हो, लेकिन एतकाद न हो, अल्लाह ताला कहता है कि ये झूठा है, ये किज़्ब है, ये सादिकों के मुकाबले में है। हर वो शख्स के जो खतीब, हर वो शख्स के जो इस मिंबर रसूल खुदा पे आकर लोगों को कुछ ऐसा सुना के जमाने के इमाम से दूर कर दे, हर वो शख्स के जो इसी मिंबर रसूल पे आके अल्लाह ताला से इंसान को दूर कर दे, तौहीद से काट दे, जिस कदर मर्जी नफ्सुल अमर की खबर देता चला जाए, अल्लाह ताला कभी उसको सादिक नहीं कहेगा। इसी वजह से वसाइलो शिया में मासूम से तो जो है आप लोगों की, एक किस तरह से परवरदिगार उन इंसानों के लिए किस तरह खबर, वसाइलो शिया में मासूम से एक रिवायत नकल की, कहते हैं इत्तकू फरासतल मोमिन, अल्लाह इत्तकू फरासतल मोमिन फइन्नहू यंदुरु बिनूरिल्लाह, मोमिन के तअम्मुल से बचो, मोमिन की निगाहों से बचो, क्योंकि मोमिन अपनी निगाहों से नहीं अल्लाह के नूर से देखता है, जब अल्लाह के नूर से देखेगा तो किस तरह से मुमकिन है कि एक शख्स आए और आकर इसी मोमिन को अल्लाह से दूर कर दे, किस तरह से मुमकिन कि एक शख्स आए और आकर इसी मोमिन को उसके इमाम से इमामत से दूर कर दे। जरूरी है कि इंसान निजाम इमामत को समझ ले। इसी वजह से इमाम रजा अलैहि सलाम रिवायत में फरमाते हैं कि जो कल आपकी खिदमत में अर्ज की, इन्नल इमामता, इमामत जमामुद्दीन, दीन की बाग दौड़ का नाम है। इमामत सलाहुद्दुनिया, दुनिया की इस्लाह का नाम है। इमामत निजामुल मुस्लिमीन, इमामत मुस्लिमीन के निजाम का नाम है। इमाम एक ऐसे सूरज से तशबीह देते हैं, इमाम फरमाते हैं इन्नल इमाम, इसी रिवायत में इन्नल इमाम का शम्स ताला, इमाम उस तुलू हुए सूरज की तरह है कि जो अल मुजल्लते बिनूरहा लिल आलम, कि जो अपने नूर से इस कायनात में रोशनियां बखेरता है। ऐसी जात के जो परवरदिगार के हुक्म से इस कायनात की जुल्मतों को दूर कर दे, उस जात को इमाम कहते हैं। वो जात के जो तशबीह दे, इमाम ने क्या तशबीह दी कि वो सूरज के जो के तुलू हुआ हुआ, उस जैसा सूरज अल मुजल्लत बिनूर हालिल आलम, के जो इस आलम को तजलील अता करता है, वहिया वहुआ फिल उफ के हैसो ला, यहाँ तक के उस तक किसी के भी हाथ नहीं पहुंच सकते, ऐसे उफक पर वो मौजूद है। इन्नल इमामा कल माइल आदबे फिजमा, इमामत एक ऐसी जात का नाम है कि जब ये कायनात तिशना होती है मारिफत की, तो उस इमाम की तरफ रजू करती है। जब इंसान तिशनगी को महसूस करता है तो उस इमाम की तरफ रजू करता है। इमाम वो कि जो तिशनगियों को दूर करे, वद्दलीले इलल हुदा, इमाम वो कि जो हिदायत की तरफ दलील हो, हिदायत की तरफ रास्ता वाजे करने वाला हो, वह मुंजी मिनर रदा, और तमाम गुमराहियों से निजात देने वाली जात को इमाम कहते हैं। इंसान इमाम हुसैन को मानता हो और फिर भी गुमराही में हो, इंसान करबला को मानता हो लेकिन फिर भी गुमराही में हो, किस तरह से मुमकिन? इमाम वो है कि जो तिश्नगियों को दूर करता है, इमाम वो है कि जिसके दर से मारिफत की भीख मिलती है, इमाम वो है कि जो दलील है हिदायत की तरफ, इमाम वो है कि जो गुमराहियों से निजात अता करता है, इमाम वो है कि जो बेहतरीन, जब इंसान बिल्कुल तन्हा होता है तन्हाइयों का मुनिस है, जब इंसान तन्हा है और उसके साथ कोई नहीं, उससे आकर जो शफकत करता है, जो मोहब्बत का इजहार करता है, उस जात को इमाम कहते हैं। अल इमाम अल वलदु शफीक, अल वालिदु शफीक, इसी रिवायत में इमाम फरमाते हैं कि इमाम एक शफीक वालिद है। नहीं कहा अशफीक कल वालिद, कि इमाम वालिद की तरह शफीक है, ये नहीं कहा। इमाम फरमाते हैं कि वो शफीक वालिद है, वालिद की तरह शफीक नहीं। यहां पर समझ आती है कि जहां पर रसूल खुदा अपने और अमीरुल मोमिनीन के बारे में कहते हैं कि मैं अना व अली अबवा हाजहिल उम्मा, कि मैं और अली इस उम्मत के बाप हैं, एक शफीक बाप, एक शफकत करने वाला बाप, कि जब बाप अपने बेटे को तन्हाइयों में महसूस करता है तो उसको अकेला नहीं छोड़ता। इमाम जब अपने बंदों को तन्हाइयों में महसूस करते हैं, जब देखते हैं कि ये तन्हा रह गए, इमाम मदद के लिए आते हैं, उसको तन्हा नहीं छोड़ते। रिवायत है मासूम की, मैंने जब ये रिवायत पढ़ी ना तो मुझे याद आया कि जहां पर सूरह कुरान में परवरदिगार फरमाता है, गालिबन सूरह आबस में है, कि जब खुदाबंद आलम क़्यामत की बात करता है, क़्यामत के दिन की हौलनाकी की बात करता है, कि क़्यामत का दिन
نہایت ہی ہولناک ہوگا. قیامت کے دن زلزلہ ایسا آئے گا کہ سب کے سب پریشان ہو جائیں گے. قیامت کا دن ایسا ہوگا کہ جس کے بارے میں پروردگار قرآن میں فرماتا ہے یوم یفر المرء من اخی و امہ و ابی و صاحبتہ و بنی. وہ دن ایسا ہے کہ جس دن ہر انسان اپنے بھائی سے دور بھاگے گا. اس دن کی ہولناکی اتنی شدید ہے کہ ہر کوئی ایک دوسرے سے دور بھاگے گا. اس دنیا میں انسان کتنے دن جی لے گا؟ اس دنیا میں انسان کتنے دن زندہ رہے گا؟ ایک دن اس کو اس دنیا سے جانا ہے, ایک دن اس کو سامنا کرنا ہے ان تمام حقائق کا. فبصرک الیوم حدید, قرآن کہتا ہے کہ اس دن تمہاری آنکھیں سخت ہو جائیں گی جب ان حقائق کو دیکھیں گی کہ پروردگارا ان حقائق کے بارے میں تمہیں آگاہی نہیں تھا, خدایا ان حقائق کو تمہیں جانتا ہی نہیں تھا, ان حقائق کا تو مجھے معلوم ہی نہیں تھا. فبصرک الیوم حدید, اس دن بالکل آنکھیں چندیا جائیں گی, پتھرا جائیں گی جب انسان حقائق کو دیکھے گا, پریشان ہو جائے گا کہ پروردگارا میں نے سنا تھا لیکن مجھے یقین نہیں تھا کہ ایسا ہو جائے گا. جب انسان زندہ ہوتا ہے اس کو یقین ہو کہ اس نے مرنا ہے تو کبھی معصیت نہیں کرے گا, جب اس نے خدا کے حضور جانا ہے تو کبھی گناہ نہیں کرے گا. گناہ کرتا ہی انسان غفلت میں ہے, اگر انسان غافل نہ ہو تو کبھی گناہ نہیں کرے گا. آپ توجہ کریں کہ جب بھی انسان کبھی کوئی گناہ کر رہا ہوتا ہے تو چونکہ خداوند عالم کے وجود سے یا اس کے اس جگہ پر حضور سے غافل ہوتا ہے اسی لیے گناہ کرتا ہے. اگر اس کو پتہ ہو کہ مجھے کوئی دیکھ رہا ہے, اگر اس کو پتہ ہو کہ ایک ذات ہے کہ جو مجھے دیکھ رہی ہے, تو کبھی بھی گناہ نہیں کرے گا, غفلت میں کرتا ہے, ہولناکی ہے. خداوند عالم نے ان آیات کے اندر بیان کیا یوم یفر المرء من اخی, بھائی سے انسان کتنی محبت کرتا ہے, بھائی کے بغیر رہ نہیں سکتا, بھائی سے محبت کا اظہار, بھائی سے الفت کا اظہار, اس سے نیکی کا اظہار, اس کو کبھی سینے لگا کر, کبھی اسے ہاتھ ملا کر, کبھی اسے خیریت دریافت کر کے. قیامت کی ہولناکی اتنی شدید ہے کہ ہر انسان اپنے بھائی سے بھاگے گا. اچھا اگر بھائی تک کی بات رہتی تب تک چلو سمجھ آ جاتا, خداوند عالم اس سے آگے بڑھتا ہے, کہتا ہے وہ امی ہی و ابھی, اپنی ماں سے انسان کتنی محبت کرتا یا کس قدر الفت رکھتا اپنی ماں کے نسبت, اپنے والد کے نسبت, اپنے بابا کے نسبت, کس قدر نزدیک. اس دن کی ہولناکی اتنی شدید ہے کہ یہ شخص اپنے ماں باپ سے بھی بھاگے گا. ماں باپ اس کو پکاریں گے, اس کو بلائیں گے اپنی مدد کے لیے, یہ بھاگے گا کہ کہیں میرے سے نیکیاں نہ مانگ لیں, کہیں ایسا نہ ہو کہ مجھے ان کو نیکیاں دینی پڑ جائیں اور میرا اپنا ترازو ہلکا, میرا اپنا ترازو ہلکا ہو جائے. وہ ام ہی و ابھی و صاحبت ہی و بنی, یعنی خداوند عالم نے جتنے بہترین رشتے اس دنیا میں انسان کو عطا کیے ہیں وہ سب کے سب پروردگار نے گنوا دیے. انسان اپنے گھر اپنی بیوی سے خاص ایک الفت رکھتا, اپنے بچوں کے لیے تمام اعمال کو انجام دیتا, اپنے بچوں کے لیے کسی کے حق کو غصب کرتا, اپنے بچوں کے پیٹ کو پالنے کے لیے کسی پر ظلم کرتا, اس کے لیے کم تولتا, کسی سے جھوٹ بولتا, کسی کو پریشان کرتا, کسی پر ظلم کرتا, کیا کچھ نہیں کرتا کہ میرا بچہ بھوکا نہ رہے. خداوند عالم جب اس دن کی بات کرتا ہے تو کہتا ہے وہ صاحبت ہی وہ بنی, اس دن کی ہولناکی اتنی شدید ہوگی کہ وہ اپنی بیوی کو بھی پرے پھینکے گا, اپنی اولاد کو پیچھے پھینکے گا. وہ اولاد کے جس کے اوپر وہ جان دیتا ہے اسی اولاد کو کہے گا کہ میں تمہارے نزدیک نہیں آ سکتا, کہیں تم میرے سے نیکیاں نہ مانگ لو, کہیں تم میرے سے کوئی شے نہ مانگ لو. اس قدر ہولناکی کے جہاں پر انسان تنہائی کا احساس کرتا ہے, جہاں پر انسان وحشت کا احساس کرتا ہے, جہاں پر انسان کی حفاظت کرنے والا کوئی نہیں, جہاں پر انسان کو محفوظ کرنے والا کوئی نہیں, جہاں پر انسان کے قریب آنے والا کوئی نہیں, اس دنیا میں اس قدر محبت کہ ایک دوسرے کے لیے جھوٹ بولیں, اس دنیا کے ساتھ اتنی محبت, اس دنیا والوں کے لیے اتنی محبت کہ اہل بیت علیہ السلام پر جھوٹ بولیں, اس دنیا کے مال کے ساتھ اتنی محبت کہ سامعین کی خوشنودی کے لیے اہل بیت کو ان کو ناراض کر دیں,
इस दुनिया से इतनी मोहब्बत कि खुदावंद आलम को नाराज़ करके इंसान इस दुनिया की बरकतों को समेटना शुरू करे, बल्कि बरकत नहीं कहेंगे, इस माले दुनिया को समेटना शुरू करे। इस दुनिया की इतनी मोहब्बत, लेकिन वो दिन इतना हौलनाक कि जिस दिन इंसान बिल्कुल तन्हा, ना उसका बाप करीब, ना माँ करीब, ना भाई करीब, ना बेटा करीब, ना बीवी करीब, कोई उसका साथ देने वाला नहीं, उसी दिन के लिए रसूल खुदा फरमाते हैं कि जिस दिन तुम्हारा कोई नहीं होगा ना, मैं और अली इस उम्मत के बाप हैं, कोई ना मिले तो मेरे पास आ जाना। अना व अली अबवा हाज़िहिल उम्मा। देखो, उस वक्त तुम्हारी मदद करने वाला कोई नहीं होगा, उस वक्त तुम्हें पास बुलाने वाला कोई नहीं होगा, लेकिन चूंकि तुमने इस दुनिया में मेरे हदफ के साथ शरीक होकर मेरी नुसरत की है, आओ और मेरे पास आ जाओ, मैं तुम्हें इस अजाब की होलनाकी से महफूज रखता हूँ। अमीरुल मोमिनीन अपनी लेकिन अगर मैं समझ ना सकूं, या अय्युहल्लज़ीना आमनु तक़ुल्लाह फ़कूनू मा सादिकीन, अगर मैं इसको समझ ना सकूं, सादिकों के साथ ना हो सकूं, सच्चों के साथ ना हो सकूं, तो किसकी गलती? इमामत तो मौजूद, एक दफा दुरूद पढ़े मोहम्मद वाले मोहम्मद पर। एक दफा फिर भी बुलंद आवाज़ से दुरूद पढ़े मोहम्मद वाले। इमाम अलैहिस्सलाम के एक दफ़ा फिर भी दुरूद पढ़े मोहम्मद वाले मोहम्मद पर। एक दफ़ा बुलंद आवाज़ से दुरूद पढ़े मोहम्मद वाले मोहम्मद पर। चलें, जहाँ तक मेरी आवाज़ आती है वहाँ तक सुनिए कि खुदावंद आलम कहता है कि तुम लोग सादिकीन के साथ हो जाओ, लेकिन इन तमाम फजीलतों के बावजूद अगर मैं इमाम अलैहिस्सलाम के उन अहदाफ को ना समझ सका, अगर मैं उस निज़ाम इमामत को ना समझ सका, वो जो तमाम मासूम मुझसे चाह रहे हैं ना समझ सका, वो तमाम के जो एक दफ़ा दुरूद पढ़े मोहम्मद वाले मोहम्मद पे। एक दफ़ा दोबारा बुलंद आवाज़ से दुरूद पढ़े मोहम्मद वाले मोहम्मद। जो आपकी खिदमत में अर्ज़ किया कि जो 106 नंबर खुतबे में अमीरुल मोमिनीन फरमाते हैं, इमाम फरमाते हैं कि इमाम को परवरदिगार ने इस कायनात में एहयाए सुन्नत खुदा और सुन्नत रसूल के लिए मबूस किया, ताकि वो इस दुनिया में अल्लाह और अल्लाह के रसूल की सुन्नत का एहया कर सकें। इसी वजह से जब अमीरुल मोमिनीन के पास तशरीफ़ लाए और आकर कहा कि मौला, हम आपके हाथ पर बैत करते हैं, लेकिन इस शर्त के ऊपर कि आप अल्लाह और अल्लाह के रसूल की सुन्नत के साथ शेखैन की सुन्नत के ऊपर भी अमल करेंगे, अमीरुल मोमिनीन ने मना कर दी। इमाम ने कहा, देखो, मैं मुवज़्ज़फ हूँ, मैं मुकल्लफ हूँ, मुझे खुदावंद आलम ने इस कायनात में मबऊस किया है इसलिए ताकि
मैं अल्लाह के रसूल और अल्लाह की सुन्नत का इस कायनात में एहिया करूं। हर वो शख्स के जो इस मकसद में, इस हदफ में या उन अहदाफ में के जो आपकी खिदमत में इमामत के अर्ज कर रहा हूं, जो भी शख्स उन अहदाफ में मासूम के साथ हो गया, समझ लें कूनू मा सादिकीन का मिसदाक हो गया। हर वो शख्स के जो मासूम के उन तमाम मकासिद में हमरा हो गया, समझ लें कि इस आयत का मिस्ताक बन गया। हर वो शख्स के जो मासूम के इन अहदाफ में साथ हो गया, समझ लें कि मासूम ने उसकी तिश्नगी को दूर कर दिया। इन्नल इमाम अल माउल अज़ीब, इमाम एक ऐसे मीठे का, एक ऐसा मीठा पानी है कि जो फी दमा, तिश्नगी में उसकी तिश्नगी को दूर करता है। अगर इस दुनिया में इंसान इस दुनिया का तिश्ना रहे, अगर इस दुनिया में इंसान इस मादी दुनिया का तिश्ना रहे और अहले बैत अलैहिमुस्सलाम को उस मादी दुनिया के हुसूल के लिए सिर्फ पुकारता रहे, तो इसका मतलब यह है कि मासूम की नुसरत नहीं कर सका। अगर इंसान, सख्त जुमला है, अगर इंसान इमाम की विलायत का दम सिर्फ इसलिए भरे कि इमाम उसको अता करते चले जाएं, या फिर इमाम के नाम पर वो अताएं लेता चला जाए और एतकाद न रखता हो इमाम का, तो समझ लें कि परवरदिगार ने उसकी इस शहादत को कबूल नहीं किया। कुरान कहता है वो जो नफ्सुल अमर है, वो जो खारिज में हकीकत में बाहर मौजूद है, अगर उसकी शहादत भी दे लेकिन एतकाद न रखता हो, खुदावंद आलम उसकी शहादत को कबूल नहीं करता। मैं अशहदु अन्ना अलियन वलीउल्लाह कहूँ और यही मेरी जिंदगी, यही मेरी हयात, यही मेरा सब कुछ, लेकिन नफ्सुल अमर में मैंने दुरुस्त कहा कि अमीरुल मोमिनीन अल्लाह के वली हैं, लेकिन अगर एतकाद न रखता हूँ, खुदाबंद आलम मेरी शहादत को कबूल नहीं करेगा। मैं एतकाद न रखता हूँ, मुझे मालूम न हो कि अमीरुल मोमिनीन जो अल्लाह के वली हैं, वो अल्लाह के वली कैसे, किन अहदाफ के लिए, किन मकासद के लिए, अगर मैं उन अहदाफ को मद्देनजर न रखूँ, तो इसका मुराद ये, इससे मुराद ये कि अल्लाह ताला मेरी शहादत को कबूल नहीं करेगा। ज़रूरी है कि इंसान निज़ाम इमामत इस दायरे इताअत में आ जाए, ज़रूरी है कि इंसान मासूम की इताअत में आ जाए ताकि वक्त की करबला में दाखिल हो सके। अगर इंसान वक्त की करबला में दाखिल ना हो सका तो उन्हीं जैसा है कि जो इमाम की शहादत के बाद सर पे खाक डालते थे, इमाम की शहादत के बाद गिरिया करते थे। लेकिन किस कदर खुशकिस्मती है हमारी, किस कदर परवरदिगार ने हम पर करम कर दिया कि उस जमाने में हमें इस कायनात में भेजा कि जो तशय्यों की कुव्वत का जमाना है, कि जो तशय्यों की ताकत का जमाना है। इन्हीं मजालिस से अज़ादारा ने इमाम हुसैन का फैज़ लेकर जब बाहर निकलकर कायनात में तकसीम करते हैं तो खुदावंद आलम इनको हिज़्बुल्लाह बनाता है। इन्हीं मजालिस से जब जिक्र सैयदुल शहदा सुनने के बाद जब घरों को जाते हैं तो परवरदिगार इसी जिक्र सैयदुल शहदा और अली अकबर के सदके में उनको असगर जैसा फर्जंद अता करता है। जिक्र सैयदुल शहदा मामूली नहीं है अजीजों, जिक्र सैयदुल शहदा की हिफाजत परवरदिगार कर रहा है। खुदाबंद आलम ने इंसान को इस कायनात में जिंदगी दी है जिक्र के जरिए से, करबला वालों के जरिए से। इमाम ने जिक्र के लिए बड़ी कुर्बानियां दी हैं, इमाम ने अपने बेटे अता किए, ऐसे बेटे के जिनके बारे में मासूम खुद फरमाते हैं कि ये रफ्तार में, गुफ्तार में, दिखने में, बात करने में बिल्कुल रसूल खुदा जैसा है। जब भी मुझे रसूल खुदा की तरफ देखने की नियत करता, जब भी याद करता, तब अली अकबर आपकी तरफ देख लेता हूँ। इमाम ने अपने बावफा तरीन असहाब इस रास्ते में दिए हैं, करबला के रास्ते में दिए। ऐसे असहाब के जो इमाम अलैहिस्सलाम का मुसलसल साथ देते थे, हर लहजे साथ, हजर में साथ, जंग में साथ, मुश्किल में साथ, प्यास में साथ। आज सात मुहर्रम है, आज से हुसैनी काफिले के ऊपर पानी को बंद कर दिया गया। आज से इमाम हुसैन की औलाद प्यासी रहेगी। देखो, जब भी मीठा पानी पियो, जब भी ठंडा पानी पियो ना, तो हुसैन की प्यास को याद किया करो, इसका एक अजर है। उन असहाब ने इमाम हुसैन के साथ उस प्यास को बर्दाश्त किया। आशूरा आ गई, सुबह फजर से लेकर जोहर तक मेरा मौला लाशें उठा उठा कर थक गया है। तीन दिन का प्यासा इमाम कभी हबीब की लाश को उठाता है, कभी मुस्लिम की लाश को उठाता, कभी अली अकबर की लाश को उठा कर लाया, कभी अब्बास की लाश को उठा कर लाया। जब मौला अली अकबर की लाश को उठा रहे हैं ना, तो मासूम कहते हैं, अली अकबर, अब दुनिया बादकल अफा, अब दुनिया तेरे बाद रहने की जगह नहीं है। मौला अब्बास के लाशे को उठाया ना, तो कहा, अल आन इनका सरा जहरी, अब हुसैन की कमर टूट गई है, थक चुका है मासूम। इमाम थक चुके हैं। जब भी किसी शहीद के लाशे को अश्किया से बचाने के लिए जाते हैं ना, उसके लाशे को पामाल ना किया जाए, तो बकायदा मौला जंग करते हैं, बदन पर जख्म आते हैं, बदन जख्मों से चूर है। अपने खैमे से इमाम निकले, मक्तल कहती है, नजरा यमीनन व शिमाला। इमाम ने एक दफा दाएं देखा, एक दफा बाएं देखा, आवाज दी, ऐना ऐना मुस्लिम, ऐना ऐना जुहेर, ऐना ऐना हबीब। ऐ मुस्लिम, देखो तुम्हारा मौला तन्हा रह गया। ऐ जुहेर, देखो तुम्हारा मौला तन्हा रह गया। हबीब, देखो तुम्हारा मौला तन्हा रह गया। इमाम अपने खेमे से निकले, एक बुलंद जगह पे जाकर कहते हैं, हल मिन नासिरिन यंसुरना, कोई है जो मुझे हुसैन की मदद को आए। हल मिन ज़ाबिन यज़ुबो फी हरम रसूलल्लाह, कोई है कि जो रसूल खुदा के इन बेटियों की मदद को आए, रसूल ज़ादियों की मदद को आए। कहते, जब इमाम ने ये जुमला बुलंद किया ना, जब ये कहा, तो खयाम से रोने की आवाज गूंजी। इमाम ने खैमे के पास आकर कहा, ज़ैनब, अभी हुसैन जिंदा है, अभी गिरिया मत करें। सानिया ज़हरा कहती हैं, मौला, आपकी आवाज में इतना दर्द था कि अली असगर ने खुद को गहवारे से गिरा दिया। इमाम अलैहिस्सलाम ने कहा, पिलाओ मेरे बेटे को मुझे दो, मैं इसकी प्यास को बुझा कर लाता। इमाम अलैहिस्सलाम ने जब मौला अली असगर को अपने हाथों में लिया ना, खैमे से बाहर निकाला, तीन दिन से प्यासा है, माँ का दूध खुश्क हो चुका। जैसे ही सूरज की तपती धूप आंखों पे पड़ी है ना, एक दफा मौला ने अपनी आंखों को बंद किया है। इमाम हुसैन ने अपनी अबा का सहारा दिया और मौला अली असगर को धूप से बचा लिया। कितना मुश्किल होगा इमाम के लिए, वो साकिये कौसर का फर्जंद कातलीने अली अकबर के पास जाए ताकि अली असगर को पानी दिला सके। रिवायत कहती है, मौला सात दफा आगे बढ़े हैं, फिर पीछे मुड़ के अली असगर के चेहरे की तरफ देखते हैं,
जब चेहरे की तरफ देखते हैं तो दोबारा अश्किया की तरफ जाते हैं, फिर से कुछ ख्याल आया फिर वापस आए, लेकिन जब देखा ना गया ना तो अश्किया के सामने गए और मौला अली असगर को बुलंद किया है, बुलंद किया है और कहते हैं ए अश्किया तुम्हारी दुश्मनी मुझ हुसैन से है ना, अगर तुम मुझ हुसैन पर रहम नहीं करते तो इस बेटे का ही ख्याल करो, इस शिशमाहे का ख्याल करो। छह माह के अली असगर ने जब अपने खुश्क होंठ अपने लबों पर फेरे हैं ना तो अश्किया मुंह छुपा छुपा कर रोने लगते हैं। मक्तल का जुमला सुनेंगे, वत्तिफलो यतलद्दा, कहते हैं बच्चे ने अपने खुश्क होंठों को कभी खोलते थे कभी बंद करते थे। पता है मौला ने तशबीह किससे दी, ये मक्तल की रिवायत है, तशबीह किससे दी, कहते हैं जब मछली को पानी से निकाल दिया जाए ना तो मछली तड़पने लगती है, जैसे जैसे ताकत कम होना करवटें बदल करती है, करवटें बदलती है, जब उतनी ताकत भी ना रहे ना तो कभी मुंह खोलती है कभी बंद करती है। कहते हैं अभी अली असगर में इतनी ताकत ना थी कि गिरिया कर सके, कभी अपने होंठों को खोलते थे कभी बंद करते थे। जब पिसरे साध ने ये मंजर देखा तो कहा अली असगर तो ये सारी कायनात पलट देंगे, आईना आईना हुरमला हुरमला कहा है, हुरमला को बुलाया गया, जैसे ही हुरमला ने देखा कहा इकता कलामल हुसैन, इमाम हुसैन के कलाम को रोको वरना यहां इनकलाब बपा हो जाए। हुरमला आगे बढ़ा, थीन फल वाला तीर लिया और तीर लेके अपनी कमान में लेके जैसे ही छोड़ा है ना, मक्तल कहती है इनकलब सबीयो फी यदैल हुसैन, इमाम हुसैन के हाथों में बच्चा पलट गया। मैं कहूंगा कि मौला तीर की तो शिद्दत थी कि मौला अली असगर पलट जाते, लेकिन शायद मौला अली असगर ने खुद को खुद पलटा लिया हो, चुके जानते हैं मेरा बाबा मुझे इस हालत में देख ना सकेगा। इमाम हुसैन ने मौला अली असगर को हाथ में थामा, अपने सीने के साथ लगाया, ए मेरे अली असगर अभी तेरे जब तुझे सैराब करेगा, अपनी अबा के दामन में छुपाया और छुपाने के बाद खेमों का रुख किया, जैसे ही खेमे के करीब गए ना एक नन्ही बच्ची ने अबा का दामन झटक के कहा बाबा अली असगर से बहुत मोहब्बत है ना, बाबा अपने अली असगर की प्यास बुझा ले, अब बाबा मैं सकीना प्यासी हूं। इमाम हुसैन ने जब सुना ना एक दफा अपने अबा के दामन को हटाया, अब बच्ची ने चीख मारी अब बाबा इस उम्र के बच्चे भी नहीं किए जाते हैं। इमाम ने मौला अली असगर को जनाब सानिया ज़हरा के हवाले किया, गिरिया की गूंज है ये वाहम मैयत है कि जो इमाम ने कहा मुझे वापस कर दो, क्योंकि जानते हैं अगर मौला अली असगर को वापस ना लिया अरे बीबियां मर जाएंगी। मौला अली असगर को वापस लिया, पुश्ते खैमा पे गए, अपनी जुल्फिकार से नन्ही सी कब्र बनाना शुरू की, अली अकबर को कब्र में उतारा और हुसैन ने अपने लाल पे मट्टी देना शुरू की। आशूर गुजर गई, जब 11 मुहर्रम आया ना तो कहा नौके नेजा पे एक सर कम है, रुबाब जानती है और नजर का रुकिया अल्लाह अल्लाह और मेरे अली असगर की खैर, हुक्म दिया गया जमीन करबला को नेजों से छेद दिया जाए, नेजा बरदार आए करबला की जमीन को छेदना शुरू किया, रुबाब सजदे में एक नेजा जैसे ही वाहिर आया और नन्हे अली असगर का सर और नौके